وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، يا أيها الذين آمنوا كتب عليكم القصاص في القتلى الحر بالحر والعبد بالعبد والأنثى بالأنثى. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. آیت نمبر 178، اور اس مبارک آیت سے ایک سیریز شروع ہو رہی ہے احکام کی، جو مسلمانوں کی طرف اللہ تعالیٰ نے بھیجے ہیں. چنانچہ یہ لفظ استعمال کیا گیا ہے، یا ایھا الذین آمنو، کتبہ کا لفظ استعمال کیا گیا ہے. کتبہ کا مطلب ہوتا ہے لکھا گیا ہے، مگر لکھا گیا سے مراد یہ ہے کہ تمہارے اوپر فرض کر دیا گیا ہے. تو ترجمہ اس مبارک آیت کا یوں بنے گا، یا ایھا الذین آمنو، اے وہ لوگ جو ایمان لائے، کتبہ علیکم القصاص، تم پر فرض کر دیا گیا ہے قصاص، تم پر فرض کر دیا گیا ہے قصاص، فی القتل، برابر مقتولون، قتل کے معاملے میں. تو یا ایھا الذین آمنو کتب علیکم القصاص، اے وہ لوگ جو ایمان لائے، تم پر فرض کر دیا گیا ہے قصاص، قتل کے معاملے میں، الحر بالحر، اور آزاد کے بدلے میں آزاد قتل کیا جائے گا، والعبد بالعبد، اور غلام کے بدلے میں غلام، والانثى بالانثى، اور عورت کے بدلے میں عورت. فمن اعفی له من اخیه، اور جس نے معاف کیا اس کے بھائی کی طرف سے، شیئن، کچھ بھی، فاتباع بالمعروف، تو تابع داری کرنی چاہیے موافق دستور کی، وَآدَاءٌ إِلَيْهِ بِإِحْسَان، اور ادا کرنا چاہیے اس کو خوبی کے ساتھ. اس مبارک آیت میں اللہ تعالیٰ نے قصاص کے حکم کو فرض کیا ہے. قصاص کا لفظی معنی ہے برابری کرنا، تو قصاص کا مطلب ہے برابری. اللہ تعالیٰ نے قصاص کو فرض کیا ہے، تو عام جو دستور ہے، اصطلاح ہے، اس میں قصاص سے مراد ہے خون میں برابری. یعنی قتل اب کرتے ہیں تو پھر اس کے برابر کو قتل کیا جائے گا، یہ قصاص ہے. یہ ایک اسلامک لاء ہے، تو اسلامی ملکوں میں یہ اصول، یہ لاء چلتا بھی ہے اور چلنا چاہیے بھی، کہ جب کسی کو قتل کر دیا جائے جان بوجھ کے، تو اس کا قصاص ہوتا ہے کہ قتل کرنے والے کو پھر قتل کیا جائے. تو دین اسلام کے اندر یہ رول نہیں ہے کہ اگر پوری پارلیمنٹ یہ ڈیسائیڈ کر لے کہ جی اب قتل کرنے والے کی سزا قتل نہیں ہے، بلکہ قتل کرنے والے کو عمر قید دی جائے گی، یا قتل کرنے والے کو جو ہے وہ کوئی اور سزا دے دی جائے گی، تو نہیں، یہ پھر غیر اسلامی قانون ہو جائے گا. اسلامی قانون یہ ہے کہ قاتل کو قتل کیا جائے گا. تو اللہ تعالیٰ نے اس قانون کی صراحت قرآن پاک میں کر دی. تو اسلامی جو حکومت جہاں ہے، جہاں مسلمان حاکم ہیں، وہاں پہ یہ رول ہونا چاہیے، یہ اسلامی قانون ہونا چاہیے کہ جب کوئی آدمی قتل ہو تو اس کے بدلے میں قاتل کو قتل کیا جائے، اگر اس نے ناحق قتل کیا ہے، ظلم سے قتل کیا ہے، عمدن قتل کیا ہے. تو یا ایھا الذین آمنو، اے وہ لوگ جو ایمان لائے، کتب علیکم القصاص، تم پر قصاص کو فرض کیا گیا ہے، فی القتل، قتل کے معاملے میں، الحر بالحر والعبد بالعبد، اور آزاد کے بدلے میں آزاد، اور غلام کے بدلے میں غلام، والانسا بالانسا، اور عورت کے بدلے میں عورت. ابن کثیر رحمہ اللہ بہت بڑے مفسر گزرے ہیں، تفسیر ابن کثیر بہت مشہور تفسیر ہے، اس میں ابن کثیر رحمہ اللہ روایت کرتے ہیں حدیث پاک کی کہ جس میں آتا ہے کہ دین اسلام آنے سے پہلے عرب کے اندر دو قبیلے تھے، ان کے اندر جنگ ہو گئی، کچھ لوگوں نے کچھ لوگوں کو مار دیا اور پھر دوسرے قبیلے نے پہلے قبیلے کے لوگوں کو مار دیا، یہ جنگ چلی رہی تھی اس کے دوران اور سالوں پہ یہ جنگ چل رہی تھی، اسی جنگ کے دنوں میں ہی اسلام کا ظہور ہوا اور اللہ کی شان دونوں قبیلے ہی دین اسلام میں داخل ہو گئے، جب دونوں قبیلے دین اسلام میں داخل ہو گئے تو دونوں قبیلوں کے جو سردار تھے وہ نبی علیہ الصلوۃ والسلام کے پاس تشریف لائے کہ اللہ کے نبی ہمارا یہ قصاص کا مسئلہ ہے، انہوں نے ہمارے لوگوں کو قتل کیا ہے اور ہم نے ان کے لوگوں کو قتل کیا ہے، تو ایک جو قبیلہ تھا بڑی شان و شوکت والا تھا، برانڈ نیم تھا، حسب نسب والا تھا، اور دوسرا جو تھا وہ ذرا اس شان و شوکت والا قبیلہ نہیں تھا، اتنے مال پیسے اور حسب والا نہیں تھا، تو جو شان و شوکت والا قبیلہ تھا اس کی ڈیمانڈ یہ تھی کہ جی قتل کے بدلے میں قتل تو ہمیں قبول ہے، مگر کیونکہ ہم شان و شوکت والے ہیں، ہمارا اگر کس انہوں نے اگر کوئی غلام مارا ہوگا تو اس کے بدلے میں ہم ان کے آزاد بندے کو قتل کریں گے، ہماری اگر انہوں نے کوئی عورت ماری ہوگی تو اس کے بدلے میں ہم ان کے مرد کو قتل کریں گے، تو انہوں نے یہ ڈیمانڈ کی، تو جب انہوں نے یہ ڈیمانڈ سامنے رکھی اس وقت یہ آیات نازل ہوئیں، الحر بالحر، غلام کے بدلے میں غلام، نہیں آزاد کے بدلے میں آزاد، والعبد بالعبد، اور غلام کے بدلے میں غلام، والانثى بالانثى، اور عورت کے بدلے میں عورت، تو ان کو منع کرنے کے لیے کہ بھئی تمہاری شان و شوکت اپنی جگہ ہوگی مگر برابری کا اصول یہ ہے کہ غلام کے بدلے میں غلام ہوگا اور عورت کے بدلے میں عورت اور آزاد کے بدلے میں آزاد ہوگا۔ یہاں یہ بات سمجھنا بہت ضروری ہے کہ اس کا یہ مطلب نہیں ہے کہ اگر کوئی غلام کسی آزاد کو قتل کر دے تو اب اس کے بدلے میں کسی بے گناہ غلام کو ہی قتل کیا جائے گا، نہیں، یہ تو صرف اس قبیلے کو سمجھانے کے لیے تھا کہ یہ برابری کا اصول ہے، اور دوسرا یہ بھی نہیں ہے کہ اگر کوئی عورت کسی مرد کو قتل کر دے تو اب جو ہے وہ اس کے بدلے میں کسی اور بے گناہ عورت کو ہی قتل کیا جائے گا، نہیں، جس کا گناہ ہے اس پر قصاص ہوگا، جس نے قتل کیا ہے اس کو قتل کیا جائے گا۔ تو اس آیت سے یہ نہ سمجھا جائے کہ اگر بس غلام کے بدلے میں غلام ہی ہے، وہ تو اس قبیلے کو سمجھانے کے لیے تھا کہ بھائی ایسا نہیں ہے کہ تمہارے اگر 10 غلام مریں گے تو ادھر سے 10 آزاد کو یہ دیں گے قتل کر لیں گے، نہیں، تو اس آیت سے یہ سمجھا جائے کہ بس یہ برابری کا اصول ہے، جس نے قتل کیا اس کو قتل ہونا ہوگا، یہ اصول ہے۔ دوسرا اصول یہ بھی سمجھ لیں کہ یہ جو قصاص ہوتا ہے اس قصاص کے بعد اگر کوئی کسی کو قتل کرتا ہے اور اگر وارثین معاف کر دیتے ہیں تو پھر قصاص نہیں ہوتا، پھر جو ہے اس کی دیت ہوتی ہے، دیت کہتے ہیں کہ خون بہائی کرنے پر، خون بہانے پر کچھ معاوضہ لے لیا جائے، تو اللہ تعالیٰ نے اس کی بھی اجازت دے دی ہے، چنانچہ اس آیت کے اگلے حصے میں ہی یہ دیکھا جائے گا، مگر یہ اجازت ہے، یہ پسند نہیں کیا گیا، پسند اصل قانون کو کیا گیا ہے کہ اگر کوئی کسی کو بے گناہ کو مار دے تو اس کو مار دیا جائے، چنانچہ اگلی اسی آیت کے اگلے حصے میں اللہ تعالیٰ فرماتے ہیں فمن عفی له، اور جس نے معاف کیا، جس کو معاف کیا جائے من اخیہ، اس کے بھائی کی طرف سے کچھ بھی माफ कर दिया जाए। फत्तिबाउन, तो फिर वो ताबेदारी करे बिल मारूफ, मुआफिक दस्तूर की, यानी अब वो जो किसास के बदले में दियत देगा, पैसे देगा, उसमें वो अब मुआफिक दस्तूर जो चल रहा है रेट, उस हिसाब से देगा। व अदा उन इलैही, और अदा करना चाहिए बि एहसान, खूबी के साथ, यानी बेहतर ये है कि जो चल रहा है रेट उससे थोड़ा ज़्यादा ही दे, थोड़ी अच्छी तरह से अदा करे। तो दो किस्म के ऑप्शंस अब आ गए। पहला ऑप्शन ये है कि अगर तो कत्ल किया है तो फिर कत्ल ही किया जाएगा आगे से, और अगर जो है जिसको कत्ल किया है उसके वरसा जो हैं कहें कि जी हमने माफ़ कर दिया, तो जब माफ़ कर दिया तो फिर दियत होगी। दियत कहते हैं मुआवजा लेने को, खून बहा लेने को। तो वो मुआवजे के बारे में फरमाया कि उसको अच्छी तरह से अदा करना चाहिए, टाल मटोल नहीं करना चाहिए, आगे पीछे नहीं करना चाहिए। और फिर आगे फरमाया ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम व रहमा, ये जो उसूल बता दिया ना कि क़िसास की जगह दियत ली जा सकती है, ये तख़फ़ीफ़ है, ये आसानी है, मिन रब्बिकुम तुम्हारे रब की तरफ से, व रहमा और मेहरबानी है। तो यहाँ एक उसूल समझना चाहिए, और वो उसूल ये है कि अगर वरसा माफ़ करते हैं तो दियत होती है, ये नहीं कि मुल्क में उसूल ही बना लिया जाए कि जब कोई किसी को नाहक कत्ल करेगा तो उसके बदले में इतने पैसे दे दे तो छूट जाएगा। नहीं, उसूल ये है कि जब कोई नाहक कत्ल करेगा तो वो कत्ल का ही हकदार है। हाँ, वरसा अगर माफ़ कर दें तो फिर ये दियत अदा कर सकता है। और दियत जो है, दियत शरई जो है, वो 100 ऊंट हैं, और 100 ऊंट जो हैं उसकी कीमत जो भी बनती है। और हज़रत मुफ्ती मोहम्मद शफ़ी रहमतुल्लाह अलैह वो लिखते हैं कि जी 100 ऊंट जो हैं वो तकरीबन 2,900 तोला जो है वो चांदी बन जाती है। तो ये दियत शरई है, मगर मसला ये है कि अगर इसके अलावा किसी और अमाउंट पर अग्री हो जाएं मक्तूल जो है उसके वरसा और कातिल, अगर वो किसी और अमाउंट पे अग्री हो जाएं तो वो अमाउंट भी दियत बन सकता है। पूरी तरह से माफ़ कर दे तो भी माफ़ी हो सकती है, मगर शर्त ये है कि वरसा ने माफ़ करना है। तो ये कानून जो है इस्लामी कानून, ये कुरान से अखज़ शुदा है, इसके ख़िलाफ़ वर्जी करना जो है वो शरीयत की ख़िलाफ़ वर्जी करना है। मसला ये है कि अगर एक मर्तबा ऐसा हो जाए कि किसी ने किसी को कत्ल कर दिया, अब उसके दो बेटे हैं, एक बेटा कहे कि मैंने माफ़ कर दिया और दूसरा बेटा कहे कि मैंने माफ़ नहीं किया, तो अब सारे वरसा जो हैं वो माफ़ नहीं कर रहे, बल्कि एक कह रहा है कि माफ़ कर दिया और एक कह रहा है कि माफ़ नहीं किया, तो अब क्या सूरत बनेगी? तो शरीयत ये कहती है कि जितने भी वरसा हैं उसमें से किसी ने भी, एक ने भी अगर माफ़ कर दिया तो क़िसास तो माफ़ हो जाएगा, यानी अब उसकी कत्ल के बदले में कत्ल नहीं किया जाएगा। तो जो दूसरा बेटा है जो माफ़ नहीं कर रहा है, उसको उसके विरासत के हिस्से के बकदर उसको दियत मिल जाएगी। तो उसूल यही है कि जो दियत होती है वो विरासत के हिस्से के बकदर तकसीम होगी वरसा में। 4 बेटे हैं तो 4 बेटों में तकसीम होगी, अगर 4 बेटे 2 बेटियां हैं तो बेटों को एक एक हिस्से, बेटों को 2-2 हिस्से और बेटी को 1-1 हिस्सा मिलेगा। तो जो भी विरासत, जो भी वरसा हैं उनको अपनी विरासत के हिस्से के बकदर दियत में से भी हिस्सा मिलेगा। तो पहला उसूल ये है, और दूसरा उसूल ये है कि अगर कोई भी एक वारिस कह दे कि जी मैंने माफ़ कर दिया, तो उस पर से क़िसास जो है वो ख़त्म हो जाएगा और उस पर फिर दियत ही होगी, और वो दियत जो है वो वरसा को ان کے حصے کے بقدر جو ہے وہ مل جائے گی. مگر اصول یہ جو ہے اللہ تعالیٰ نے فرمایا کہ یہ آپ کے لیے کیا ہے, تخصیص ہے, یہ تخفیف ہے, یہ اللہ تعالیٰ نے آسانی کر دی ہے. مگر اصل رول یہی ہے کہ جس نے قتل کیا ہے اسی کو قتل کیا جائے گا. ایک اس آیت سے ایک اور مسئلہ بھی فقہا نے نکالا, یہ بحث سمجھنا ضروری ہے تاکہ پھر ہم غلط سوچوں میں نہ پڑ جائیں, غلط اندازے نہ لگاتے رہیں. اور وہ یہ ہے کہ فقہا نے لکھا کہ یہ جو قصاص لینے کا جو حق ہے یہ مقتول کے ورثاء کا نہیں ہے, یعنی اگر قتل کرنا ہے تو یہ قتل یہ لوگ نہیں کریں گے مقتول کے ورثاء, بلکہ یہ قصاص کو نافذ کرنا جو ہے یہ اسلامی حکومت کا فرض ہے, مسلم بادشاہ کا فرض ہے کہ وہ اس کو نافذ کروائے. تو یہ نہیں ہے کہ قانون کو اپنے ہاتھ میں لے لیا جائے کہ جی ٹھیک ہے میرے بھائی کو کسی نے قتل کیا, اب جس نے قتل کیا ہے میں جا کے اس کو قتل کر دوں کیونکہ مجھے شریعت نے اجازت نہیں. شریعت نے یہ کہا ہے کہ ہاں تمہارا یہ حق ہے کہ اس کو قتل کیا جائے جس نے تمہارے بھائی کو قتل کیا ہے, مگر اس کو قتل کرنے والا جو ہے وہ قانون ہوگا, اسلامی حکومت ہوگی, مسلم بادشاہ ہوگا. اور اس کی وجہ یہ ہے کہ کئی مرتبہ اس چیز کا تعین کرنا ضروری ہوتا ہے کہ واقعی بھائی کا قتل اس نے کیا یا کسی اور نے کیا ہے, تو اس کو تو قانون ہی معلوم کر سکتا ہے کہ جی کسی اور نے کیا یا اس نے کیا ہے, شہادتیں ہوں گی تو پھر فائنلائز ہوگا. اور اگر اسی کے ہاتھ میں رکھ دیا جائے, ورثاء کے ہاتھ میں رکھ دیا جائے کہ جی آپ نافذ کر دیں, تو ورثاء تو غصے میں ہوتے ہیں, تو ہو سکتا ہے غلط بندے کو قتل کر دیں, ہو سکتا ہے زیادہ نقصان کر دیں, ہو سکتا ہے کہ جو مقتول ہے جو قاتل ہے وہ اتنا پاورفل ہو کہ وہ اپنے آپ تک پہنچنے ہی نہ دے. تو اس لیے دونوں طرف سے اس میں یہ بہتری ہے, دونوں طرف کے لیے یہ بہتری ہے کہ یہ جو قصاص جو ہے یہ اسلامی شرعی حکومت جو ہے وہ نافذ کرے, یا مسلم بادشاہ جو ہے وہ نافذ کرے, یا اس کا کوئی نائب جو ہے وہ اس کو نافذ کرے. دین اسلام کے اندر اگر آپ دیکھیں گے تو یہ اصول ہے کہ معاف کر دینے کو اچھا سمجھا گیا ہے. اسی لیے حدیث پاک میں آتا ہے کہ نبی علیہ الصلاۃ والسلام نے فرمایا کہ جس کسی نے بھی اپنے مسلمان بھائی سے معافی مانگی اور اس مسلمان بھائی نے معافی نہیں قبول کی, تو پھر وہ بندہ جس نے معاف نہیں کیا اپنے مسلمان بھائی کو, وہ کل قیامت کے دن میرے حوض پر نہ آئے, یعنی کل قیامت کے دن وہ میرے پاس نہ آئے, میرے سامنے نہ آئے. تو اس سے یہ مراد نہیں ہے کہ کسی نے آپ کے بھائی کو قتل کیا ہے اور اس نے آ کے آپ سے معافی مانگی تو آپ نے اس کو معاف نہیں کیا تو آپ حوض پہ نہ جائیں, نہیں, اس سے یہ معاملات کے معاملے میں نہیں ہے. یعنی آپ سے کسی نے اگر ادھار لے لیا, اب وہ آپ کو ادھار واپس نہیں کر رہا اور آپ سے معافی مانگ رہا ہے اور آپ نے اس کو معاف نہیں کیا, تو اس کا مطلب نہیں ہے کہ اب آپ حوض کوثر پہ نہ جائیں. یہ اس کا تعلق اخلاق کے ساتھ ہے, کوئی اخلاق کی کسی نے کوتاہی کی اور پھر آپ نے اس کو معاف نہیں کیا, تو پھر یہ ہے کہ نبی علیہ السلام نے فرمایا کہ ہاں وہ میرے حوض پہ نہ آئے. مگر معاملات میں یہ معاملہ نہیں ہے. معاملات جو ہیں جیسے کسی لین دین کا معاملہ ہے, قتل کا معاملہ ہے, اس میں ہم پہ واجب نہیں ہو جاتا کہ ہم معاف کر دیں اپنے مسلمان بھائی کو. اگر آپ سے کسی نے قرض لیا ہے تو آپ کے پاس پورا حق ہے کہ آپ اس قرض کو اس سے واپس لیں, وہ چاہے جتنی بھی معافی مانگے, یہ آپ کا حق ہے. اور اگر آپ اس کو معاف نہیں کرتے تو کل قیامت کے دن اس کو یہ حق دینا ہوگا. ہاں وہی مسلمان بھائی جو ہے اس نے آپ کی غیبت کی, اس نے چغلی کی, اس نے آپ کو ایذا پہنچائی, ایسی بات کی جس کی وجہ سے آپ کا دل مغموم ہوا, یا اور کوئی ایسا معاملہ کیا, تو ان اخلاق کی غلطیوں پہ اگر وہ آ کے آپ سے معافی مانگتا ہے تو اب آپ کو چاہیے کہ آپ اس کو معاف کر دیں, اپنے دل سے نفرت اس کے لیے نکال دیں. और ऐसा नहीं करेंगे तो फिर गुनाहगार होंगे। हदीस पाक में आता है कि नबी अलैहिस्सलाम ने फरमाया कि मैं हर रात अपने सारे मुसलमान भाइयों को माफ़ करके सोता हूँ। तो ये माफ़ी कौन सी वाली माफ़ी है? ये इखलाकी जो गलतियाँ होती हैं उस पे माफ़ी है। मामलात जो हैं वो मामलात अपनी जगह हैं। तो अगर ऐसा हो जाए कि जी हर चीज़ आप माफ़ कर सकते हैं और हर चीज़ माफ़ करना आप पे वाजिब हो जाए तो लोग आपसे कर्ज़ लेंगे और कभी आपको कर्ज वापस ही नहीं करेंगे, कहेंगे जी हमने आपको आपसे माफ़ी मांगी, अब आपको माफ़ करना फ़र्ज है। तो ये जो माफ़ करना नबी अलैहिस्सलाम ने हम पे लाजिम कर दिया, ये इखलाकी गलतियों की माफ़ी है। मगर दीन इस्लाम का उसूल यही है कि माफ़ कर देना जो है इसको अच्छा समझा गया है। नबी अलैहिस्सलाम ने पसंद किया कि माफ़ कर दिया जाए, मगर ये इखलाक के मामले में है। मामलात जो हैं उसमें नबी अलैहिस्सलाम ने फरमाया है ये अजनबियों के साथ अजनबियों की तरह किया करो। चुनाचे एक हदीस में आता है नबी अलैहिस्सलाम ने इरशाद फरमाया कि आपस में रहो भाइयों की तरह और मामलात जो हैं वो अजनबियों की तरह किया करो। जैसे अगर कोई लेन देन करना है तो लिख लिया करो, बिजनेस पार्टनरशिप कर रहे हैं लिखो इसके इतना हिस्सा है इसका इतना हिस्सा, जैसे अजनबी करते हैं। ये ना कहो भाई हम भाई हैं हमें क्या कोई लिखने की जरूरत थोड़ी है, हमें तो पता है हमें एक दूसरे का हक थोड़ी लेंगे। नहीं, नबी अलैहिस्सलाम ने फरमाया अजनबियों की तरह करो, तो रहो भाइयों की तरह मामलात अजनबियों की तरह किया करो। और इसमें कोई माफ़ी नहीं है, और अगर वो आपसे माफ़ी मांगने आता है तो आप पे कोई वाजिब नहीं है कि आप उसको माफ़ कर दें कि तूने मेरे इतने पैसे देने हैं या तूने फलां मेरे फलां रिश्तेदार को कत्ल किया है मैं उसका वारिस हूं तो मैंने तुझे माफ़ कर दिया। नहीं, ये आपके ऊपर कोई वाजिब नहीं। तो ये जो माफ़ करना अच्छा समझा गया ये इखलाकी गलतियों के अंदर माफ़ी है। तो अल्लाह ताला फरमाते हैं ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम व रहमा, ये जो माफ़ करके और किसास की जगह माल दे देना जो है या दियत दे देना जो है ये तख़फ़ीफ़ है मिन रब्बिकुम तुम्हारे रब की तरफ, ये आसानी अल्लाह ने कर दी तुम्हारे लिए। व रहमा, और ये अल्लाह ने तुम्हारे लिए रहमत कर दी। फ़मन इअ्तदा बाद ज़ालिक, फिर जो ज्यादती करेगा इसके बाद फलहु अज़ाबुन अलीम, उसके लिए दर्दनाक अज़ाब है। ज्यादती करेगा इसके बाद, यानी अब दियत तय हो गई है ना, अब इसके बाद फिर ज्यादती करता है कि दियत तय हो गई, अब उसके किसी और रिश्तेदार को कत्ल कर देता है और दियत तय होने के बाद दियत नहीं देता या इस तरह की कोई भी ज्यादती करता है, अल्लाह ताला फरमाते हैं कि अब उसको आखिरत में दर्दनाक अज़ाब मिलेगा। मगर फिर क़िसास की तारीफ फरमाई कि ये दोनों जो ऑप्शंस हैं कि एक क़िसास है कि बदला बराबरी वाला लो कत्ल के बदले में कत्ल, और दूसरा है कि कत्ल के बदले में कोई मुआवजा ले लो, इन दोनों में से फिर क़िसास को ज़्यादा पसंद किया। अगली आयत में बताया वलकुम फिल क़िसास हयातुन, और तुम्हारे लिए क़िसास के अंदर तो ज़िंदगी है, बदला लेना इसमें तुम्हारे लिए बड़ी हयात है। या उलिल अलबाब, ए अक्लमंदों, इसमें तुम्हारे लिए ज़िंदगी है। क्या मतलब इसमें तुम्हारे लिए ज़िंदगी है? कि ये जो क़िसास का कानून है ये ऐसा कानून है कि इसकी वजह से लोग फिर आम शाम कत्ल नहीं करेंगे, जंगल का राज नहीं होगा कि जो जिस वक्त चाहे जिसको कत्ल कर दे, क्योंकि उसको डर होगा कि मैं कत्ल करूँगा तो कानून मुझे कत्ल करेगा, इस्लामी कानून के मुताबिक मैंने कत्ल हो जाना है, तो लोग ये कत्ल करने से बच जाते हैं। और जहाँ ये इस्लामी कानून राइज नहीं होता और इसको इन्फोर्स नहीं किया जाता तो लोग फिर दूसरों को कत्ल करते हैं और उनको फिक्र भी नहीं, उनको पता है कि मैं कत्ल करके भाग जाऊँगा, मुझे कोई नहीं पूछेगा, और अगर मुझे पकड़ भी लिया किसी ने तो मैं आराम से अपने आप को छुड़वा भी लूँगा। अल्लाह ताला ने फरमाया कि अक्लमंदों, जो समझ रखने वाले तुम हो ना, तुमको समझ आ जाएगा कि ये बेहतरीन उसूल है कि जो कत्ल करे उसको कत्ल कर दिया करो, जो जुल्म करे उसको साथ जुल्म कर दिया करो, ताकि वो जुल्म से पीछे हट जाएगा। تو اللہ تعالیٰ نے اس قصاص کے دونوں قانون اوپر بیان فرما دیے مگر اس کو پسندیدہ فرمایا, فرمایا وَلَكُمْ فِي الْقِصَاصِ حَيَاتٌ, تمہارے لیے اس قصاص کے اندر زندگی ہے. کس کے لیے؟ تمہارے لیے, یعنی تمہارے معاشرے کے لیے زندگی ہے. پھر عام شام یہ قتل تمہارے معاشرے میں نہیں ہوں گے, ہر دوسرا بندہ اٹھا کے دوسرے کو قتل نہیں کرے گا, کیونکہ سب کو پتا ہوگا کہ اگر قتل کروں گا تو میری بھی جان جانی ہے. یا اولی الالباب, اے عقل مند بندو. اولی الالباب کہتے ہیں عقل مند بندو. کون عقل مند ہوتے ہیں؟ اللہ تعالیٰ نے قرآن پاک میں اس عقل مند لوگوں کی تعریف ایک جگہ پہ کی, فرمایا اولائک اولو الالباب, یہ وہ لوگ ہیں جو عقل مند ہیں. الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم, یہ وہ لوگ ہیں جو اللہ کا ذکر کرتے ہیں کھڑے ہو کے, بیٹھے ہوئے اور اپنی لیٹے ہوئے. تو اولو الالباب ان کو کہتے ہیں جو اللہ کا کثرت سے ذکر کرنے والے ہیں. عقل مند لوگ اللہ کی نظر میں وہ جو کثرت سے ذکر کرنے والے ہیں. تو جو کثرت سے ذکر نہیں کرتا پھر اس کی فہم اور سمجھ جو ہے وہ کم ہو جاتی ہے. شریعت کے اصول کو سمجھنا اس کے لیے مشکل ہو جاتا ہے. اسی لیے یہ ذکر جو ہے اس سے انسان کا دل بھی بہتر ہوتا ہے اور اس سے اس کی عقل بھی بہتر ہوتی ہے. اتنا برکت والا یہ اللہ کا نام ہے کہ جب یہ نام لیا جاتا ہے تو اللہ تعالیٰ اس کام میں برکت ڈال دیتے ہیں. حدیث پاک میں آتا ہے کہ جس کام کو شروع کرنے سے پہلے اللہ کا نام نہ لیا جائے, ذکر نہ کیا جائے, تو اللہ تعالیٰ اس کام میں سے برکت کو نکال لیتے ہیں. تو آج کتنی مرتبہ ہم اللہ کو یاد کرنا بھول جاتے ہیں, تو گویا کہ ہم عقل مند لوگوں میں سے نہیں ہیں. اسی لیے جو اللہ والے ہوتے ہیں خود بھی خوب اللہ کو یاد کرتے ہیں, دوسروں کو بھی اللہ کو یاد کروانے کی ترغیب کرتے ہیں کہ جو کثرت سے اللہ کو یاد کرے گا اللہ تعالیٰ اس کو عقل و فہم عطا فرمائیں گے, سمجھ بوجھ عطا فرمائیں گے, معاملہ فہمی عطا فرمائیں گے. یہ جو لوگ اپنے مسائل لے کے اللہ والوں کے پاس جاتے ہیں ان کو واقعی اپنے مسائل کا حل ملتا ہے. اس کی وجہ کیا ہے کہ اللہ تعالیٰ نے کثرت ذکر کی وجہ سے معاملہ فہمی عطا کر دی ہے جو عام بندے کو نہیں ہوتی. تو یہ جو اولو الالباب عقل مند لوگوں کا تذکرہ اللہ نے فرمایا اس جگہ, اس عقل مند لوگوں کی تعریف قرآن میں ایک جگہ فرما دی. کون ہیں یہ لوگ؟ جو اللہ کو لیٹے بیٹھے اور کھڑے تینوں حالت میں یاد کرتے ہیں. اگر انسان کو دیکھا جائے تو انسان جو ہے وہ ان تین حالت کے علاوہ اور کسی حالت میں ہوتا نہیں ہے, یا تو لیٹا ہوتا ہے یا بیٹھا ہوتا ہے یا کھڑا ہوتا ہے. اور فرمایا کہ عقل مند بندہ وہ ہے جو ان تینوں حالتوں میں اللہ کو یاد کرتا ہو. تو جو بہت زیادہ اللہ کو یاد کرتا ہے اللہ تعالیٰ اس کو عقل و فہم عطا کر دیتے ہیں, اللہ تعالیٰ اس کو اولو الالباب میں سے بنا دیتے ہیں. تو فرمایا وَلَكُمْ فِي الْقِصَاصِ, اور تمہارے لیے قصاص کے اندر حیاتن, حیات ہے, زندگی ہے. تمہارے معاشرے کے لیے اس قصاص کے اندر جو ہے وہ زندگی ہے. یا اولی الالباب, اے عقل مند لوگوں, لعلکم تتقون, تاکہ تم پرہیزگاری حاصل کر سکو. تو یہ قانون جو ہے یہ سمجھنے والا کہ جب کوئی قتل کرے کسی کو تو اس کا قصاص کیا جائے, کہ اس کے ذریعے سے پورے معاشرے کے اندر جو قتل ہے وہ ختم ہو جائے گا, لوگ ایک دوسرے کو ناحق قتل نہیں کریں گے. تو یہ در حقیقت جو اصول ہے, یہ اسلامی قانون جو ہے, یہ قانون جو ہے یہ قانون امن ہے, معاشرے کے اندر امن لانے کے لیے, پیسفل سوسائٹی رکھنے کے لیے یہ قانون جو ہے یہ بہترین قانون ہے. مگر اللہ تعالیٰ نے فرمایا کہ اے عقل رکھنے والوں, سمجھ لو کہ یہ وہ قانون ہے کہ جس کی وجہ سے تمہاری سوسائٹی کے اندر جو ہے वो हयात रहेगी, अमन रहेगा, लोग एक दूसरे को नाहक कत्ल नहीं करेंगे। यहाँ आके ये आज का सबक जो है वो मुकम्मल होता है। ये आजिज़ एक मरतबा फिर तर्जुमा करता है, तवज्जो वापस कीजिएगा। आऊज़ बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहल्लज़ीना आमनू, ए वो लोग जो ईमान लाए, कुतिबा अलैकुमुल क़िसासु फिल क़त्ला, तुम पर फ़र्ज़ कर दिया गया है क़िसास कत्ल के मामले में। अल हुर्रु बिल हुर्रि, आज़ाद के बदले में आज़ाद, वल अब्दु बिल अब्द, और ग़ुलाम के बदले में ग़ुलाम, वल उन्सा बिल उन्सा, और औरत के बदले में औरत। फ़मन उफ़िया लहू मिन अखीही शैउन, और फिर जिसको माफ़ किया जाए उसके भाई की तरफ से कुछ भी, फ़त्तिबाउन बिल मारूफ़, तो ताबेदारी करनी चाहिए मुवाफिक दस्तूर की। व अदाउन इलैही बि एहसान, और अदा करना चाहिए खूबी के साथ। ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम, और ये आसानी है तुम्हारे रब की तरफ से, व रहमा, और मेहरबानी है। फमन इतदा बाद ज़ालिका, और इस फैसले के बाद जो ज़्यादती करेगा, फ़लहु अज़ाबुन अलीम, उसके लिए दर्दनाक अजाब है। वलकुम फिल क़िसास हयातुन, और तुम्हारे लिए क़िसास में बड़ी ज़िंदगी है। या उलिल अलबाब, ए अक़लमंद बंदो, लअल्लकुम तत्तकून, ताकि तुम तकवा इख्तियार कर लो, ताकि तुम परहेजगारी इख्तियार कर लो। यहाँ एक आखिरी पॉइंट बताना ज़रूरी है कि जब किसी बंदे से कत्ल हो जाए और वो कत्ल जो है कर लेता है, तो उसका ये मतलब नहीं है कि अब वो अल्लाह से माफ़ी ना मांगे या उसकी माफ़ी जो है वो कबूल नहीं होगी, बल्कि कत्ल करने वाला भी अगर सच्चे दिल से माफ़ी मांगेगा तो उसकी माफ़ी जो है अल्लाह के यहाँ कबूल होगी। ये और बात है, इस्लामी हुकूमत उसके ऊपर क़िसास करती है, वो पकड़ा जाता है नहीं पकड़ा जाता है, ताहम उसने भी अल्लाह से तौबा करनी है। जैसे कि हदीस पाक में आता है कि 99 लोगों का कातिल था और उसने 99 लोगों को कत्ल करने के बाद उसके दिल में बात आई कि जी आखिरत भी है, मैंने कब्र में जाना है, और मैं चाहता हूँ कि मेरी माफ़ी हो जाए। तो किसी बंदे से पूछा, किसी आलिम से पूछा कि बताओ 99 लोग को कत्ल कर चुका हूँ, क्या मेरी भी माफ़ी हो सकती? उसने कहा बिल्कुल नहीं हो सकती, इतने सारे कत्ल करने के बाद अब कह रहा है कि अल्लाह ताला तुझे माफ़ कर देंगे, तेरा दिमाग ख़राब है। बड़ी उसको सुनाई, उसने कहा अच्छा फिर मैं तुझे भी कत्ल कर देता हूँ, 100 पूरे ही कर लेता हूँ। तो उसको भी कत्ल कर दिया, 100 बंदों को कत्ल कर दिया। अब ये 100 बंदों का कातिल है, और 100 बंदों को कत्ल करने के बाद फिर उसके दिल में आया कि क्या मैं भी तौबा कर सकता हूँ, तो फिर किसी से पूछा तो उसने कहा कि हाँ तौबा कर सकता है। नेकों की एक बस्ती है, वहाँ पे उलमा सुलहा अल्लाह वाले बसते हैं, वहाँ जा और वहाँ जा के तौबा भी कर, और उनकी सोहबत में रह के अपनी इसलाह भी कर। जब जाके तेरे ये जो है गुनाह, अल्लाह ताला तेरी तौबा को कबूल करेंगे, तेरे गुनाहों को माफ़ करेंगे। उसने कहा बहुत अच्छा, और वो रवाना हो गया उस बस्ती की तरफ। अभी रास्ते में ही था कि उसको मौत आ गई। मौत आ गई तो फरिश्ते लेने के लिए आए, जहन्नम के भी आए और जन्नत के भी आए। तो दोनों ने पूछा कि जी कौन इसकी रूह को लेके जाएगा, जहन्नम वाले या जन्नत वाले? तो अल्लाह ताला ने फरमाया कि भाई अगर ये उन नेकों की बस्ती के करीब है तो फिर जन्नत वाले ले जाए। तो फिर उसके रास्ता जो था उसको नापा गया कि ये करीब नेकों की बस्ती के था या अभी अपनी बस्ती के करीब था। हदीस पाक में आता है कि अल्लाह ताला को उसकी तौबा कबूल करनी थी, अल्लाह ने उस रास्ते को सुकड़ा दिया और उसको नेकों की बस्ती के ज़्यादा करीब कर दिया, جب فرشتوں نے معلوم کیا تو پتہ چلا یہ نیکوں کی بستی کے زیادہ قریب ہے, تو اس طرح وہ جنت والے فرشتے جو تھے وہ اس کو لے گئے. تو پتہ چلا کہ توبہ پھر بھی انسان کی قبول ہو جاتی ہے. اگر کسی انسان سے قتل ہو بھی جائے, اس کو چاہیے کہ وہ اب بھی توبہ کرے اور خوب توبہ کرے اور دل کی گہرائیوں سے توبہ کرے. اللہ تعالیٰ تمام گناہوں کے معاف کرنے والے ہیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.